ربنا لا تزغ قلوبنا بعد إذ هديتنا، اے ہمارے رب ہمارے دلوں کو ٹیڑھا نہ کر دینا ہدایت دینے کے بعد. یعنی اس انسان کو ہدایت کی قدر آ جاتی ہے، اس کو ہر وقت یہ ڈر رہتا ہے کہ ہائے کہیں یہ ہدایت کی نعمت مجھ سے چھین نہ جائے، آئے کہیں یہ ہدایت میرے ہاتھ سے نہ چلی جائے. ہدایت کی اصل قدر پتہ ہے کس کو آتی ہے؟ جس نے کبھی بے دینی دیکھی ہو، جس نے گمراہی کے اندھیرے دیکھے ہو. اسی لیے آپ دیکھتے نا بعض بہت ہی برے زندگی سے نکل کے اسلام کی طرف آتے ہیں، بہت ہی گمراہی میں تھے، بہت ہی گناہوں میں پڑے ہوئے تھے، اور پھر وہ اسلام لاتے ہیں، پھر ایسے لاتے ہیں کہ ان کی زندگی جیسے روشن ہو جاتی ہے، کیونکہ انہوں نے وہ چیز دیکھی ہوتی ہے، ان کو پھر بڑی قدر ہوتی ہے. اور جن کو پکا پکایا مل رہا ہے ان کو کوئی قدر بھی نہیں ہوتی، ان کو پتہ ہی نہیں کہ اللہ تعالیٰ نے کتنی بڑی گمراہی سے بچا لیا یہ ہدایت دے. اس ہدایت کو وہ محسوس کر سکتا ہے جس نے دکھن دیکھی ہو گناہوں کی، جو اس نے کبھی دیکھ کر آیا، اس کو پتا ہوگا یہ مجھے کتنی بڑی دولت مل گئی. یہ سوچیں کہ جب وہ علم میں رسوخ پا لیتے ہیں نا، ان کو یہ ہدایت مل جاتی ہے، تو ان کو ایسے لگتا ہے جیسے دھوپ سے ٹھنڈی چھاؤں میں آ گئے. پھر وہ ہر وقت ڈرتے رہتے ہیں، آئے کہیں دوبارہ وہ پہلی زندگی کی طرف نہ لوٹ جاؤں، آئے کہیں میرا ایمان نہ چلا جائے. اور واقعی جب رسوخ آنے لگتا ہے تو واقعی یہ فکر سب سے زیادہ ہوتی ہے انسان کو. اور اس نے ایسی گمراہی کے اندھیرے نہیں بھی دیکھے نا، جب انسان روشنی میں آتا ہے نا، اندھیری زندگی سے یہ ہدایت کی روشنی جب انسان پاتا ہے نا، تو پھر وہ کہتا ہے آئے یہ میں کہاں پڑی بھی تھی، تو شکر ہے اللہ نے مجھے یہ راہ دکھا دی، اللہ وہ دوبارہ نہ اس پہ بھیج دینا واپس. کیوں؟ اس لیے کہ دلوں کا کیا پتا ہے. آپ کو پتا ہے حضرت اسماء نے آپ صلی اللہ علیہ وسلم سے ایک دن پوچھا کیا دل الٹ پلٹ ہو جاتا ہے؟ آپ نے فرمایا ہر انسان کا دل اللہ کی انگلیوں میں سے دو انگلیوں کے درمیان. اب یہ بھی متشابہ میں بات ہے، ٹھیک ہے، انگلیاں ہم نہیں جانتے اللہ کی انگلیاں کیسے ہیں کیا، بس جو حدیث میں آ گیا ہم نے بس مان لی، تو دو انگلیوں کے درمیان ہے، اگر چاہے قائم رکھے اگر چاہے پھیر دے. سبحان اللہ، یہ دل جو ہے نا یہ پھر جاتا ہے، اسی لیے اس کا نام قلب ہے. قلب کا مطلب ہوتا ہے وہ چیز جو الٹ پلٹ ہوتی رہتی ہے. ایک اور حدیث میں آتا ہے حضرت عائشہ رضی اللہ تعالیٰ سے روایت ہے کہ آپ نے فرمایا دل کی حالت ایسی ہے جیسے کوئی پر ہے، پر کسی چٹیل میدان میں پڑا ہوا اور ہوائیں اس کو الٹ پلٹ کر رہی ہیں. پر کی کیا حیثیت ہے مجھے بتائیں. اسی طرح یہ دنیا کے فتنے ہیں نا، یہ ہوائیں ہیں کہ اٹھا گئے وہ دلوں کو ادھر سے الٹ پلٹتی ہیں. لوگ انٹرنیٹ پہ بیٹھتے ہیں، سرچ کیا، پتہ نہیں کیا دماغ کے اندر آیا، کیا چیز پڑھ لی، اس کے بعد ایمان ہی جاتا رہتا ہے، یہ الٹتا پلٹتا رہتا ہے. آج اگر دل قرآن میں لگ رہا ہے، شوق آ رہا ہے اس کا، تو کل کا کوئی پتہ نہیں ہے. اس لیے انسان ڈرے اس بات سے، جب تک موت نہیں آ جاتی نا اس وقت تک کوئی کسی کے بارے میں فائنل نہیں کہہ سکتا. کسی کے لیے نہ سوچو کہ جو کوئی زندہ ہے کہ اللہ مجھے ایسا بنا دے. آپ کو کیا پتہ اس کا کل کیسا ہے، آپ کو پتہ اس کے اوپر اس کو موت کس پہ آتی. ہاں جو جا چکے ہیں اور وہ مقامات پا چکے جیسے صحابہ ہیں، تو آپ ان کے جیسی خواہش کر سکتے ہیں کہ اللہ ایسا بنا دے، کیونکہ انہوں نے اس سرحد پار کر لی، آپ کو پتہ چل گیا کہ وہ ایمان پہ دنیا سے گئے. باقی کسی کا نہیں پتا ہے. آج دل ہدایت پہ ہے، کل کو اللہ رحم کرے، اللہ معاف کر دینا، اللہ ہمارے پاس تو اور کچھ ہے ہی نہیں سوائے اس تو ہے اللہ، کبھی ہم سے یہ نہ چھیننا. اب دیکھیں نا، جس کو کچھ پتا ہوگا وہی جانے گا نا کہ یہ کتنی بڑی نعمت ہے، اور جس کو پتا ہی نہ ہو، اس کو پتا ہی نہیں ہدایت کیا، اس کو کس چیز کی قدر ہوگی. تو بڑے بڑوں کو پلٹتے ہوئے دیکھا ہے میں نے، قرآن بھی پڑھ لیا، یہ بھی کر لیا، اس کے بعد ایسے پلٹے کہ واپس آنے کا نام ہی نہیں لیتے. ایک شخص کا واقعہ پڑھا کہ وہ بڑا اچھا تھا، بڑا نیک تھا، اللہ عالم کیا اس کے حالات، وہ تو اللہ ہی بہتر جانتا ہے، لیکن جب موت کی سختی آئی تو کتنے دن وہ موت کی سختی میں رہا. پھر کہنے لگا اپنے گھر والوں کو قرآن لے کر آؤ. جب وہ قرآن لے کر آئے تو کہتا ہے میں نے اس کا انکار کیا، اور اس کے بعد اس کی جان نکل گئی. تو ہر وقت ڈرتے رہے، ہر وقت کہ اللہ تعالیٰ مجھے معاف کر دینا، مجھے فتنوں سے بچانا. ایک روایت میں یہ بھی آتا ہے، پھر حضرت اسماء نے کہا یا رسول اللہ مجھے کوئی ایسی دعا سکھا دے کہ میں اپنے اللہ سے مانگا کروں. آپ نے فرمایا یہ دعا مانگا کرو، اے اللہ، اے محمد نبی صلی اللہ علیہ وسلم کے رب، میرے گناہ معاف کر دے، میرے دل کا غصہ، رنج اور سختی کو دور کر دے، مجھے گمراہ کرنے والے فتنوں سے بچا لے. ہمیں نہیں پتا نا یہ فتنے جو ہیں، کس وقت انسان کسی کی بات سے متاثر ہو جائے، کس وقت انسان کسی مٹیریل کو پڑھا اس سے متاثر ہو جائے. اس کے اندر ہمیں یہ بھی ایک بات اور بھی سمجھ آتی ہے، وہ یہ کہ ہم کبھی کسی سے مایوس نہیں ہو سکتے، کیونکہ دل ہے نا دل. آج وہ دل کسی طرف پلٹا ہوا ہے تو کل کو وہ ईमान में भी बहुत आगे जा सकता है। हम ये नहीं कह सकते इसके तो बस बात ही छोड़ दो, इसने तो कभी सही होना ही नहीं। नहीं, हम नहीं कह सकते किसी हिदायत को पा गया या ईमान रखने वाला वो भी कभी बेखौफ नहीं हो सकता, ना उनसे उम्मीद छोड़ सकते। अब ये तो कभी मुसलमान ही नहीं होने, नहीं, ये तो बड़ा आगे निकल चुका। नहीं, ये नहीं कहना चाहिए। अल्लाह अकबर। इसी तरह नबी अलैहिस्सलाम जब रात को जागते थे ना, तो एक बड़ी प्यारी दुआ किया करते थे। फरमाते, ला इलाहा इल्ला अंता सुभानका अस्तगफिरुका ली दंबी व अस्अलुका रहमतन अल्लाहुम्मा जिदनी इल्मा वला तुज़िग़ कल्बी बादा इज़ हदैतनी व हबली मिन लदुनका रहमतन इन्नका अंतल वहाब। तो के बाद हमें अपनी इस दुआ को याद करना, इसको मांगा करना। आपको पता है नबी अलैहिस्सलाम उनको तो जरूरत भी नहीं थी, लेकिन वो कसरत से क्या दुआ मांगते थे, बहुत ज्यादा मांगते थे। या मुकल्लिब अल कुलूब सब्बित कल्बी अला दीनी का, ए दिलों को उलट फेर करने वाले मेरे दिल को साबित कर दे अपने दीन पे, ए अल्लाह इसके ऊपर जमा देना, दिल ना कहीं पलट जाए। हमें कितनी ज्यादा जरूरत है इस दुआ की। इल्म इतनी बड़ी नेमत है, इतनी बड़ी नेमत है कि कोई नेमत इसे बढ़ के नहीं है। इसके सबूत है, सबूत क्या है कि अल्लाह ताला ने अपने नबी को जो दुआ सिखाई है ना, उसमें ये नहीं फरमाया कि ऐ नबी आप मेरे से मांगे कि मैं आपको दौलत ज्यादा दे दूं, आपको सेहत ज्यादा दे दूं। अल्लाह ताला ने अपने नबी से फरमाया, कुल ऐ नबी कुर रब्बी जिदनी इल्मा, ऐ मेरे रब मेरे इल्म में इजाफा फरमा, वो ज्यादा कर। और बहुत सी चीजें ज्यादा हो सकती थी, उनकी दुआ हो सकती थी, लेकिन फरमाया ऐ नबी आप ये मांगे। इससे बड़ी इसका मतलब है कि कोई दौलत नहीं है। हम इसको छोड़ के माल के पीछे जाते हैं ना, असल दौलत वो नहीं, असल दौलत ये है। क्योंकि माल इंसान को यही छोड़ जाएगा, मगर इल्म की दौलत उसके साथ कब्र में जाएगी। इंसान को जब मुनकिर नकीर सवाल जवाब करेंगे तो वो कहेगा कि मैंने, वो जब सही जवाब देगा तो वो पूछेंगे तुम्हें कैसे पता, कहेगा मैंने इल्म लिया था कुरान का। तो वादा इजादी था वह हबला ना मिल्ला दुनका रहमत, ए अल्लाह अपने पास से रहमत के रहमत तू हमें अता फरमा। यानी अल्लाह हमें तेरी रहमत की जरूरत है, रहमत का खजाना अल्लाह के पास है। अल्लाह ना किसी पर रहमत करे तो कहीं से मिल नहीं सकती है। तो ए अल्लाह ये तू अपने रहमत के खजानों में से हमें अता फरमा। तो इसका मतलब है कि रासिखूना फिल इल्म को पता है ना कि अल्लाह के पास ये मिल लदुन का कहा ना, अपने पास, और वो ही हिदायत भी दे सकता है और वो ही हिदायत में इजाफा भी कर सकता है। इन्नक अंतल वहाब, बेशक अता करने वाला सिर्फ तू ही है। और वहाब किसको कहते हैं, वो देने वाला जो इन रिटर्न कुछ नहीं लेता, फ्री में देता है और बहुत ज्यादा देता है और बिन मांगे देता है। तो अल्लाह तू तो वहाब है, अल्लाह तू हमें अता फरमा अपनी रहमत में से। और अल्लाह की रहमत में हर चीज ही आ जाती। देखिए अल्लाह की रहमत में जन्नत भी आ गई, अल्लाह की रहमत में दुनिया की भी जो भी आसानियां हैं वो भी आ गई। दुनिया की भी खैर और आफियत अल्लाह की रहमत ही है। जिसको अल्लाह की रहमत में से जर्रा भी मिल गया, उसके तो नसीब खुल गए। इसीलिए जन्नती जब जन्नत में जाएंगे तो कहेंगे अल्हम्दुलिल्लाहिल्लज़ी हदाना लिहादा, उस अल्लाह का शुक्र है जिसने हमें यहाँ तक की हिदायत दी है, इस जन्नत तक पहुंचा दी है। हमारा अपना थोड़ी कोई कमाल है। तो इससे पता चलता है कि हिदायत मिले या आपको इल्म मिले तो इसमें अल्लाह के सामने और झुक जाएं, शुक्र अदा करें। कभी अपनी अकल अपनी अपनी हिदायत के ऊपर घुमंड में ना आए, हिदायत पे कौन कौन कायम रहता है और कौन नहीं। तो इसमें आप अल्लाह से मदद मांग रहे हैं, अल्लाह मैं नहीं रह सकती, अल्लाह तू मुझे रखना, मेरा दिल ना कहीं टेढ़ा हो जाए, अल्लाह हमें माफ करना। इस दुआ को एक दफा कहें, रब्बाना ला तुज़िग़ क़ुलूबना बादा इज़ हदैतना वहब लना मिन लदुनका रहमतन इन्नका अंतल वहाब।